नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। म विष्णु विश्वकर्मा। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट पनि संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी कृषि र शिक्षाको अहिलेको अवस्था तथा सरकारले ल्याएको बजेट कार्यान्वयनका चुनौतीका विषयमा छलफल गर्दैछौ। सरकारले आगामी वर्षका लागि 13 खर्ब 15 अर्बको बजेट ल्याएको छ। संघीय संसदमा बजेटमाथि छलफल पनि भइरहेको छ। शिक्षा, कृषि र पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेर यसैबाट रोजगारी सिर्जना गरी अबको 5 वर्षमा श्रमका लागि कुनै नेपालीलाई विदेश जान नपर्ने योजना बजेटमा छ। कृषिमा उत्पादन दोब्बर बनाउने र शिक्षालाई जीवन निर्वाहमुखी बनाउन कृषि र शिक्षामा धेरै बजेट पनि छुट्याइएको छ। तर अहिलेको शिक्षा र कृषि प्रणाली सुधार्न भने निकै चुनौतीपूर्ण छ। आज हामी कृषि र शिक्षाको अहिलेको अवस्था र सरकारले ल्याएको बजेट कार्यान्वयनका चुनौतीका विषयमा कृषि विज्ञ मदन राईसँग छलफल गर्दैछौ। अर्ग्यानिक कृषि उत्पादनका वैज्ञानिक राई नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य पनि हुनुहुन्छ। यहाँलाई बदलिदो नेपालमा स्वागत छ।
हस्, धन्यवाद छ।
अहिले सरकारले बजेट ल्याएको छ, यो बजेट खास गरी कृषि प्रणालीमुखी बढ़ी छ। सरकारले कृषिलाई सबैभन्दा बढ़ी महत्व दिएर कृषि मार्फत रोजगारी सिर्जना गर्ने र 5 वर्षमा समृद्धि ल्याउने कुरा गरेको छ। तपाईँलाई व्यक्तिगत रूपमा यो बजेट चाहिँ कस्तो लाग्दैछ?
होइन, सोच छ नि जुन अर्थतन्त्रलाई अथवा देशलाई समृद्ध बनाउनुको निमित्त कृषिलाई आधार बनाउने सोच्ने, त्यो एकदम सही छ। किनभने अर्थतन्त्र चाहिँ कृषि बिना सम्भवै छैन। एउटा उदाहरण दिन चाहन्छु। अर्थतन्त्र भनेकै 4 खम्बाले चल्छ। पहिलो कृषि, दोस्रो उद्योग, तेस्रो व्यापार, चौथो सेवा। यसलाई सरल रूपमा बुझ्नुलाई कसरी चाहिँ उदाहरण दिन सकिन्छ भने, कृषिले धान उब्जाउँछ या कपास उब्जाउँछ, उद्योगले त्यसलाई चामल बनाउने या धागो बनाउने, कपडा बनाउने काम गर्छ, अनि पसल अथवा व्यापारले त्यसलाई बिक्री गर्ने काम गर्छ, अनि सेवा क्षेत्रले त्यसलाई भात बनाउनलाई, चामल किनेर भात बनाएर अनि मूल्य चाहिने श्रृङ्खला जोड्छ, होइन? त्यस्तै कपडा पनि त्यही हो। त्यस कारणले कृषि भनेकै मूल क्षेत्र भन्छ, प्राइमेरी सेक्टरकै प्रथम तह हो, दोस्रो तह उद्योग हो, तेस्रो तह के अरे व्यापार हो, त्यस चौथो तह सेवा। यति बिना अर्थतन्त्र चल्दैन र यसको निमित्त कृषि बिना केही पनि हुँदैन। र सरकारले जुन अब सोच बनायो, नीति बनायो, यो मात्रै होइन, मैले जन्मेदेखि राणाकालदेखि नै करिब राणाकालमा त त्यति साह्रो त्यसरी प्लान बजेट हुँदैन थियो। अब प्रजातन्त्र आएपछि 13 सालदेखि प्लान बजेट सुरु हुन थालेको, त्यति बेलादेखि नै कृषिलाई प्राथमिकता दिएको कारण चाहिँ अर्थतन्त्रको खम्बा नै कृषि हो भन्दै चाहिँ आयो, गर्दै उल्टो गर्यो। त्यस कारणले गर्दाखेरि अहिलेको सरकारले ल्याएको बजेटमा कृषिलाई प्राथमिकता दिनु कुनै अनौठो होइन। तर कृषिलाई कसरी सबल बनाउने, त्यो चाहिँ ठ्याक्क उल्टो छ।
अनि सरकारले 5 वर्षमा उत्पादन दोब्बर बनाउने, खास गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा विभिन्न अनुदानहरू दिने, यसको क्षेत्रहरू पनि विस्तार गर्ने, जोन सुपरजोन पनि झन विस्तार गर्ने योजना ल्याएको छ। अब यसले समग्रमा पहिलाको भन्दा केही अलिकति महत्व दिएको, कृषिलाई उत्पादनमुखी बनाउन खोजेको त देखिन्छ नि।
एकदम ठिक हो। अब यो प्रधानमन्त्री कार्यक्रम त अब मै पनि थिएँ, त्यसमा यसो हुनुपर्छ भनेर पहिलेदेखि भन्दै आएको हो, र व्यवसायीकरण गर्नुपर्छ भनेर मैले 20 वर्षदेखि कराउँदै र भन्दै आएर गर्दै पनि आएको हो, होइन? व्यवसायीकरण गरे नगरिकन, व्यवसायीकरणको लागि यन्त्रीकरण नगरिकन हुँदैन, यन्त्रीकरण र व्यवसाय के अरे व्यवसायीकरणको लागि सिँचाइ चाहिँ सुविधा नभई हुँदै हुँदैन, होइन? या पूर्वाधार यातायात नभई हुँदैन, सबै कुराहरू ऋण नभई हुँदैन, बिमा नभई हुँदैन भनेर यो जुन व्यावसायिक खेतीको निमित्त आधुनिक हिसाबले सोच्ने कुराहरू त थ्योरिटिकल कुरा भयो के, भन्नलाई मिठो गरी भन्न चाहिँ सहिलो हुन्छ, तर गर्ने कसले? ल ठिक छ, यन्त्र जोत्नु पर्यो, ट्र्याक्टर हो, हलो पनि यन्त्रै हो नि, सानो होइन, स्मल मिसिन्स भन्छ नि,
घरेलु
मिसिन। तर त्यो जोत्ने कसले? किताब पढेपछि त्यो हलो जोत्नु पर्दैन, ट्र्याक्टर जोत्नु पर्दैन, माटो छुनु पर्दैन, सबै कुरा गर्नु पर्दैन भनेर सिकाएर आएछ किताबमा, त्यता परिवर्तन भएको छैन। शिक्षामा सबै कुरा आमूल परिवर्तन हुनुपर्ने, सोचमा परिवर्तन हुनुपर्ने कि मैले श्रम नगरिकन मेरो पटक्कै चाहिने विकास हुँदैन भनेर गर्नुपर्ने। हेर्नुहोस् न त्यहाँ कस्तो विरोधाभास छ, बालकहरूलाई श्रम सिकाउनु पर्नेमा बाल श्रम चाहिने अपराध ठहरिनेछ भनेछ। त्यो त युरोप अमेरिकाको भनाइ हो, नेपालमा त के संसारमै पनि बालक जन्मिदि बित्तिकै उसलाई हात खुट्टा चलाउनु सिकाउनु पर्यो नि, श्रम भनेको के हो सिकाउनु परेन। हात चलाउनु नसिकाए, खुट्टा चलाउनु नसिकाए, अङ्ग चलाउनु नसिकाए कसरी उत्पादन बढ्छ?
बाध्यात्मक तरिकाले काममा लगाउनु भएन, सिकाउन चाहिँ छोड्न हुँदैन।
होइन, हाम्रो त जीवनै खेल त हो नि, धान रोप्नेमै खेल खेल्नु त हो नि, गीत गाउँदै रमाउँदै गर्न सकिन्छ नि, ट्राक्टर जोत्नु त झन्छ र कति रमाउँदै गर्न सकिन्छ नि, इन्जिनको साथमा चाहिँ इन्जिनलाई मादल बनाएर तपाईँको त्यही गाना बनाउन सकिन्छ। त्यो त कसरी लिने जीवनलाई, त्यो पो त्यसमा पो भर पर्छ त। युरोप र अमेरिकाले अब इन्जिनले काम गरिहाल्यो, एकजनाले खन्यो भने जोत्यो, एउटा ट्र्याक्टरले जोत्यो भनेदेखि हजारजनालाई पुगिहाल्छ, उसको लागि बाल श्रम किन चाहियो र? होइन र, हाम्रोमा त हातले अझै पनि डोको बोक्नुपर्छ, कोदालो खन्नुपर्छ, ट्र्याक्टरै छैन। त्यस्तो ठाउँमा बाल श्रम अमेरिकाको जस्तो एउटा इन्जिनले हजारजना पाल्ने, हाम्रो त एउटाले चारजना पाल्नुपर्छ, के अरे कम्तीमा पनि एकजनाले एउटै पाल्नुपर्ने अवस्था पनि त्योभन्दा पनि नाजुक छ। भनेपछि अमेरिका र युरोपको सिको गरेर बाल श्रम शोषण गर्नु हुँदैन, शोषण पो गर्नु हुँदैन, श्रम सिकाउनु त पर्छ नि। यही हो सबभन्दा ठूलो अड्केको र हलो जोत्नु हुँदैन। हलो जोत्नु भनेको सानो मान्छे हुने, भात पकाउनु हुँदैन कमारी भन्छ, गोठाला हुनु हुँदैन त्यो चाहिँ सानो मान्छे हुन्छ भनेर, धान उब्जाउने, भात उब्जाउने, भात पकाउने, दुध उब्जाउने मान्छेलाई हली गोठाला कमारा कमारी भनेपछि, पढ्ने मान्छे ठूलो भनेपछि को ठूलो भन्दा बसी खाने, मञ्चमा बसेर मालो लगाएर चाहिँ एकदम फुलमाला लगाएर, अहिले हेर्नुहोस् त जनप्रतिनिधि भन्छ नि माननीय भन्छ, कहाँको माननीय हुन्छ त्यो? सांसदलाई संसदमा कानून बनाउनलाई पठाएको त्यो त सेवक हो, उसलाई माननीय भनेर राणा जस्तो के अरे मञ्चमा राखेर फुलमाला लगाइदिएपछि त कसले हलो जोत्ने? समस्या त्यहाँनिर भयो। हाम्रो चाहिँ शिक्षा प्रणालीमा किताब पढाएपछि ठूलो मान्छे हुन्छ अटोमेटिक एकदम बसी खाने हुन्छ भन्ने चाहिँ अहिले पनि 100% को सोच छ, त्यो गलत हो, त्यही परिवर्तन गर्नुपर्छ। बाल श्रम चाहिँ सिकाउनु पर्नेमा बाल श्रम शोषण हो भनेर चाहिँ अमेरिकाको सिको गरेर हामी सबै प्यारालाइसिस भइसकेका छौँ। अमेरिकाले पो इन्जिनले काम गर्छ, युरोपले, हामीले कहिले गर्छ? सक्छ, अहिले पनि चाहेर पनि सक्दैन, किनभने भूगोल खराब छ, अप्ठ्यारो छ, त्यहाँ बस्न चाह्यो भने पहाडमा बस्ने भनेदेखि हात चलाउनै पर्छ, खुट्टा चलाउनै पर्छ, त्यो टेक्नोलोजी र त्यही सम्पन्नता ल्याउनु पर्यो यहाँ। होइन नेपालले बाँच्दै होस्, उनीहरूसँग कम्पिटिसन गर्नुमा त हातले चलाएर देखाएर उनीहरूलाई यी हातले पनि बाँच्न सकिन्छ भनेर स्वस्त भएर आकर्षण दिएर हाम्रो कुरा पो लागू गराउनु पर्यो।
भने अहिलेको बजेट पनि यो विदेशीले सिकाएको कुरा खालि देखाउने मात्र भयो,
फर्मेट हो, 13 सालमा डिजाइन भएको फर्मेटमा अलिकति तलमाथि मात्रै हो। त्यो मै भए पनि त्यही गर्ने थिएँ, युवराज खजिबडाजीले के र त्यो आएको, अब म पनि हिजो कर्मचारी भएकै हो, नेता पनि भएकै हो, सबै कुरा मै भए पनि त्यही मात्रै गर्ने थिएँ। तर आठ चाहिँ के भने, दुई तिहाई भएको दुई तिहाई सरकार छ अथवा 3/4, अहिले चाहिँ संविधान संशोधन गर्ने खालको सरकार बनेको छ झन् आजदेखि, त त्यो सरकारले आँट गर्नुपर्ने थियो कि संविधान चेन्ज गर्नुको लागि, त्यसमा विशेष गरेर शिक्षा र ऐन र नियम चेन्ज गर्न सक्ने उनको क्षमता छ। त्यस बेला शिक्षामा श्रम सिकाउनु पर्छ, शिक्षामा यो अब यो के अरे काम श्रम भनेको सबै बराबरी हो, सबैले श्रम गर्नु चाहिँ हुनुपर्छ र राष्ट्र यहाँभित्र विशेष गरेर अब कि प्रतिबन्ध लगाउनु पर्यो कि फुका गरे पनि विदेशमा पठाउनलाई। अब अहिले चाहिँ जम्मै मजदुर विदेश जान्छन्, 40,000 यहाँ पनि पाउँछ राम्रो काम गर्यो भने महिनाको, अथवा 30,000 त पाउँछ, उहाँ कतारमा पनि पाउने त्यही हो, तर यहाँ चाहिँ त्यो काम गर्नलाई सानो भइन्छ भनेर त्यो नगर्ने, विदेशमा लुकेर अथवा कसैले देख्दैन उहाँ चाहिँ गर्ने। अर्को कुरो, यहाँ चाहिँ खर्च भइहाल्छ जाँड रसी खाएर, उहाँ चाहिँ पर्दैन अलिकति बच्छ भनेर विदेश हेर्न पनि पाइने, लाज पनि नपर्ने, यहाँ चाहिँ तलब होचिनु पनि नपर्ने भनेर मान्छेहरू विदेशमा जान्छन्। त्यसमाथि पनि अब साँच्चै भन्यो भने अब आमदानीको हिसाबले दिनको यहाँ 500 रुपियाँ पनि पाइँदैन होला, के अरे साँच्चीकै सबैले गर्ने भने त 200 रुपियाँ पनि पाइँदैन यहाँ, काम छ थुप्रो तर क्षमता छैन तिर्ने, होइन उत्पादनलाई चाहिँ प्रतिस्पर्धा गर्नुको निमित्त गाह्रो, अहिले त नभएर मान्छेले 1,000 रुपियाँ तिराउँछन्, त्यो पनि एकदम सीमित कामको लागि। त्यस कारणले विदेशीहरूको एकदमै क्षमता बढेर गएकोले उनीहरूले हामीले 40,000 दियो भने उनीहरू 80,000 दिन्छन्, उतै नै बढी आकर्षण हुन्छ विदेशमा। त्यसलाई रोक्नुको निम्ति कानून बनाउनु पर्यो कि
त्यो भनेको अहिलेको सरकारले बजेटमै त्यो कुरा स्पष्ट कार्यक्रम ल्याउनु पर्ने आवश्यक थियो जो ल्याएन सरकार, चुक्यो यसमा।
रोजगारी दिने हो भने रोजगारीको त के कृषिमा दिने भने कृषिमा दिन्छ भने हुन्छ होइन र मैले भने रोजगारी दिने हो भने त केही कानूनहरू विदेश वैदेशिक रोजगारको कानून स्वदेशभित्रको रोजगारको कानून ल्याउनु पर्यो र सिप विकासमा त्यो मात्रै गरेर हुँदैन त्यो चाहिँ तत्कालीन मात्रै हो मैले कृषिमा हलो जोत्नुभन्दा बरु सड़क बनाइदिए हुन्थ्यो प्रत्येक किसानको घर खेतमा सड़क पुर्याइदियो भने किसान आफैले गर्छ अहिले पनि किसान त करिब करिब 60% त छ नि बुढाबुढी हामी जस्तो मान्छेहरू बाँचिरहेका छन् केही खेती गर्छन् तर उनीहरूलाई सड़कको पहुँच लगिदियो भने त्यहाँ उब्जाएको कुरा चाहिँ र नीति बनाउनु पर्यो पर्यटकहरू चाहिँ किसानको खेतमा गएर उही रमाओस् त्यहाँ उब्जेको खाओस् र किसानहरूले बजारमा लानु नपरोस् त्यही नै उब्जाएको चाहिँ खानु पाओस् जसले गर्दाखेरि के अरे उसलाई किसानलाई दुःख पनि हुँदैन पकाएर दियो भने अब बेच्नु लग्यो भने बजारमा 20 रुपियाँमा बिक्दैन होला 1 किलो तर पकाएर दियो भने 100 रुपियाँ पाउँछ अनि जो खान्छ पर्यटकहरूले पनि रमाउँछ नेपालमा त करोड़ौं पर्यटक आउन सक्छ
तपाईँ मुस्ताङ गएर पनि यो स्याउ खेती गर्नुभएको छ मुस्ताङको महत्व पनि तपाईँले जान्नुभएको छ यो सरकारले अहिले ल्याएको बजेटमा जुन कार्यक्रमहरू समावेश छन् खास गरी कृषि र पर्यटनलाई मुख्य आधार मानेर 5 वर्षभित्र समृद्धि ल्याउने त्यसका लागि रोजगारी सृजना गर्न विदेशमा जान नपर्ने अवस्था ल्याउने सरकारको दावी छ अब यो पूरा हुने सम्भावना तपाईँले कम देख्नु भएको छ यो कारण चाहिँ के देख्नुहुन्छ पूरा नहुने
फुटकर रूपमा मैले भने आगे कुरा सरकारले गर्न खोजेको छ तर मलाई सोधेन
मलाई सोधेन
चाहिँ मैले भने नि कृषि पर्यटन त्यसमा अर्ग्यानिक गर्नुपर्छ कृषि गर्नु त कृषिले मात्रै गरेर हुँदैन अर्ग्यानिक गर्नुपर्छ र किसानकै घर खेतमा होटल व्यवसाय पनि गराउनुपर्छ किसानले धान उब्जाउँछ भने त्यहाँ पकाएर खुवाउने होटल बस्ने पनि खाने ठाउँ पनि बनाउनुपर्छ त्यस कारणले अर्ग्यानिक कृषि पर्यटन भनेको त्यो हो पर्यटक भनेको मान्छे उपभोक्तै त हो नि
सरकारले त्यो कार्यक्रम समेटेको छ कृषि प्रणालीमा अर्ग्यानिक हरेक क्षेत्रमा अर्ग्यानिक कृषि उत्पादन क्षेत्र विकास गर्ने भनेको छ
तर कसरी भन्ने भनेको छ
त्यही त त्यो प्रक्रिया भनेन भन्ने
होइन कुरै छैन नि त्यसको कम्तीमा पनि त्यहाँ दुई शब्दमा त भन्नु पाइन्छ नि शब्दमा भनी पठाए तर गर्ने यो त आजदेखि हो र कृषि पर्यटन भन्ने कुरा त आजदेखि होइन पञ्चायतकालको राणा त्यो मैले भने 13 सालदेखि नै भन्दै आएको छ कृषिलाई जोड दिने त्यसपछि के अरे अर्ग्यानिक गर्ने त्यो भन्ने कुरा त पहिल्यै पहिल्यैदेखि आत्मनिर्भर हुने सबै कुराहरू त यो सबै के शब्दहरूको चाहिँ जाल छ नि शब्द जाल हो तर काम कसरी हुन्छ काम बित्ने नै त्यही शिक्षामा हो के कृषि भनेको हलो जोत्नु हो गोठाला गर्नु हो त्यति हो कृषि भनेको
तर मदनजी यो लामो समयदेखि खास गरी वर्षै विकसित बजेट र सरकार बदलिन्छ भलै अहिलेको सरकार 5 वर्ष स्थायी सरकार हो भनिन्छ किन सरकारले महत्वाकांक्षी लोकप्रिय कार्यक्रम चाहिँ ल्याउने त्यसलाई कार्यान्वयन गर्ने तहसम्म नपुग्ने किसिमको विधि प्रक्रिया नजान्ने किन
होइन नेपाली समाजलाई हेरेर पार्टीहरूले ढाँट्ने त हो नेपाली समाज अर्धज्ञानी छ अज्ञानी छ गरीब छ अनि त्यसपछि अब एउटा लट्ठीमा अलिकति एउटा घाँस झुन्ड्याएर गधालाई कुटे जस्तै त हो नि त्यस्तै गर्छ अनि त्यो घाँस एउटा घाँसकोलाई चाहिँ दगुरेको 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 गरेर आखिरी अन्तमा केही पनि हुँदैन त्यस कारणले समस्या भनेको त्यो नेपाली जनतालाई बुझेर यहाँको नेताहरूले आफू ठूलो हुनलाई
भनेको नेताहरूको वास्तविक जो प्रवृत्ति छ त्यो हामी नागरिकले पनि बुझ्न नसकेको दोष त हाम्रो पनि छ भन्ने
बस यहाँनिर तपाईँको अहिले केपी ओलीलाई चाहिँ बल्ल अब मर्ने बेलामा बुढेसकाल लागेपछि अब केही गर्छु भनेर भन्दा भन्दै अरूले गर्नु दिँदैन युवराज खतिवडाले अलिकति गर्नु त खोजेको होला गर्नु सल तर उसको 275 सांसदले गर्नै दिँदैन हुनु पर्यो नि त सबभन्दा ठूलो कुरो त के भने समग्रमा शैक्षिक स्तर र बुझाइको स्तर नियत अर्थतन्त्रमा यसरी र नेपालको स्वाभिमान यसरी हुन्छ भनेर सबैले नखटिकन त सम्भवै हुँदैन भोट हाल्नु पर्यो भोलि त्यो एकल रूपमा चाहिँ केपी ओलीले फेरि त्यहाँ व्हिप जारी गर्यो भने उसैको पार्टी फुट्ला अथवा उसैले भोट पाएन भने त खत्तम हुन्छ त्यस कारणले पनि यति जटिल परेको छ तर यसमा चाहिँ अहिले शिक्षा प्रणालीमा कम्तीमा पनि यो अहिले थाहा छ शिक्षा प्रणाली कसरी चल्याएको छ 80 लाख विद्यार्थी करिब करिब 89 लाख छ तर 80 लाख विद्यार्थी चाहिँ मध्येमा 60 लाख चाहिँ सरकारी शिक्षकहरूको कब्जामा बाख्रा र गाई जस्तो छ होइन चराउँदै मासु खाँदै दुहुँदै चाहिँ त्यो विद्यार्थीलाई प्रयोग गरेर उनीहरूको चाहिँ जीविका भनौँ न धनी हुने ठलु हुने पार्टीको ठूलो हुने पैसा कमाउने व्यापार गर्ने नै घर बनाउने आफ्नो छोराछोरी बोर्डिङमा पढाउने यो चलन सरकारी शिक्षकको र 60 लाख विद्यार्थी नेपालीहरूको बाबुआमा चाहिँ छक्क परेर उनीहरूलाई त्यो भ्रममा परेर अथवा विद्यार्थी के अरे मेरो छोराछोरी पाइहाल्ने स्कुल गएर चाहिँ मलाई डिस्टर्ब नगरोस् भन्ने छ अर्को 20 लाख चाहिँ निजी स्कूलमा पढ्छन् त्यो चाहिँ निजी स्कूलको मालिकहरूको चाहिँ दुनो गाई हो विद्यार्थी अनि त्यो चाहिँ दुनो गाईलाई मजाले बाबुआमाले दुध दिएको दिएकै छ अनि उनीहरूले दुहेको दिएकै छ त्यसरी के को लागि त्यहाँ गएर चाहिँ त्यो खोरमा बस्छन् भनेदेखि यो दुईटा मान्छे शिक्षक सरकारी शिक्षक र निजी स्कूलको मालिकहरूलाई धनी बनाउने ठलु बनाउने अनि उनीहरू चाहिँ कुजे भएर दुध दिएको दिएकै थार भइन्जेल 18 वर्ष 20 वर्षको उमेरमा ऊ बलिष्ठ सिपालु एकदम ज्ञान बुद्धि विवेक र सिप भएको क्षमतावान नागरिक हुनुपर्नेमा कन्नम तन्नम थालु होइन ए थालु पल्टिने अल्छी गर्ने धाक धम्की लगाउने अहंकार गर्ने खान उपभोग गर्नलाई पराकाष्ठ मिठो खोज्ने उत्पादन गर्न जिरो होइन माइनसको कुरा गर्ने यस्तो किसिमको जनशक्ति भएको हुनाले अब हाम्रो नेपालको दुर्दशा हो नेपालको शिक्षा नीति र चाहिँ शिक्षा संस्कृतिमा नबदलिकन हुँदै हुँदैन र यसमा धर्मको पनि ठूलो खेल छ
सरकारले आफ्ना कार्यक्रम कार्यान्वयन गर्न नसक्नुका पछाडि शिक्षा नीतिमा राम्रो कार्यक्रम ल्याउन सकेन शिक्षाको अहिलेको यो सिन्डिकेट भनौँ यो निजीकरणको प्रभाव बढी छ यो तोड्न सकेन
हामीले सिकेकै गलत छ नि हलो नजोत्नु ठालु पल्टेर बस्नु किनभने हलो जोतेन किताब पढ्यो भने ठालु भइन्छ भन्ने त्यही नीति चाहिँ अहिले पनि लागू भयो त्यो परिवर्तन भएन त्यस कारणले हामी गलत मान्छे म लगायत सबै हामी नेपालीहरू गल्ती छौँ के अरे गलत छौँ किनभने हामीले उत्पादनशील काम भनेको श्रम गरेर बुद्धि लगाएर त्यसमा श्रम गरेपछि मात्रै उत्पादन हुन्छ के अरे ट्र्याक्टर नजोतिकन हलो नजोतिकन धान फल्दैन उद्योगमा मिसिन नचलाइकन चामल हुँदैन व्यापारमा पसलमा राम्रोसँग त्यो चामललाई पोका पारेर नबेचिकन के अरे बिक्री हुँदैन अनि के अरे उद्योगमा चाहिँ त्यसलाई राम्रोसँग भात पकाएर मिठो हुने गरी नपकाएर नखुवाइकन बिक्री हुँदैन भन्ने कुरा त्यो चाहिँ सबै श्रम गर्नुपर्छ त्यो सानो होइन ठूलो काम पैसा कमाउने काम हो भन्ने कुरा नियत र त्यो सिकाइ त्यस्तो चाहिँ संस्कृति हामीले शिक्षाबाटै सबै ध्वस्त बनायौं त्यसलाई फिराउनको निमित्त पहिलो जुनसुकै सरकारले चाहिँ अहिलेको शैक्षिक प्रणाली जुन छ सरकारी नै निजी यसलाई भङ्ग गर्नुपर्छ एउटै गर्नुपर्छ र पूरा काममुखी शिक्षा उत्पादन गर्यो काममुखी शिक्षा लागू गर्यो जीवनमुखी शिक्षा उत्पादनमुखी शिक्षा अर्थतन्त्रमुखी शिक्षा लागू गर्यो भने सबै कुरा ठिक हुन्छ
अहिले सरकारले बजेट मार्फत पनि हरेक स्थानीय तह वा प्रदेश अर्थात जिल्लामा चाहिँ एउटा प्राविधिक शिक्षालय खोल्ने भनेर महत्वाकांक्षी
प्राविधिक शिक्षालय खोलेर हुनेवाला छैन कि सिटीभित्रमा अहिले प्रत्येक जिल्लामा थुप्रै छ नि प्राविधिक शिक्षालयहरू सरकारले बजेट दिएर हुनेवाला होइन कि पैसाको कुरा आएन यहाँ त नियतको कुरा आयो गर्नु सक्ने मान्छे प्राविधिक शिक्षालय त प्रत्येक जिल्लामा 10 वटा छ नि अहिले पनि छ पुगिहाल्छ नि त्यस्तो एनजिओहरूले यति धेरै चाहिँ सिप सिकाइरहेछ मैले 20-21 हजार त सिप सिकाइसकेँ काम गरे पनि नियतै छैन त्यो सिक्छ पैसा खान्छ भत्ता खान्छ समय गुजार्छन् जान्छ कतार जान्छ विदेश जान्छ सकियो अनि ऊ फर्केर आउँदा उसको भेजा त खुलेको हुन्छ तर दिन सकिएको हुन्छ त्यस्तो मान्छेको उत्पादन यहाँ प्रशस्त भयो के शिक्षा भनेको प्राविधिक शिक्षालाई मात्रै होइन कि जीवनमुखी शिक्षा हुनु पर्यो प्राविधिक शिक्षा मोटर बनाउन जानेर चाहिँ ट्र्याक्टर बनाउन जानेर मात्रै भएन कयौं कुरा त जीवनमुखी हुनु पर्यो होइन कम्तीमा पनि के अरे अर्थतन्त्रमुखी हुनु पर्यो खोइ त त्यो भनेको प्राविधिक स्कूल खोलेर एउटा चाहिँ के अरे कृषिको जेटियो बनाएर हुँदैन के यो गलत कुरा हो प्राविधिक शिक्षा नभइकन हुँदैन कि म भन्छु यो पूर्ण शिक्षा चाहिन्छ जीवनमुखी चाहियो जीवनलाई काम लाग्ने चाहियो जीवनलाई काम लाग्ने के हो नेपालमा मैले भने कृषि र पर्यटन त्यसमा अर्ग्यानिक जोड्नुपर्छ जटिल छैन नेपाल त पानी पानीको देश हो पानी भएको हुनाले प्रशस्त बिरुवा छ बिरुवा भएपछि खेती नै त्यही हो होइन त्यसमा पशु पन्छी सबै हुन्छ यसको लागि चाहिँ वैकल्पिक शिक्षा भनेर मैले सबै काम छोडेर माननीय हुनु मन्त्री हुनु प्रधानमन्त्री हुनु सबै छोडेर ठूलो मान्छे हुनु धनी हुनु छोडेर स्कूल खोलेको कारण त्यही हो यो जुन छ नि अहिलेको सिन्डिकेट भनेको के भन्छ संगठनहरू शिक्षक संगठन कर्मचारी संगठन यो सिन्डिकेटहरूले रोकेर कहाँ गरिदिन्छ युवराज खतिवडाले कुरा भनेर हुन्छ र त्यो सांसदको सिन्डिकेटले नै खतम बनाइहाले
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ आजको कार्यक्रममा हामी कृषि र शिक्षाको अहिलेको अवस्था तथा सरकारले ल्याएको बजेट कार्यान्वयनका चुनौतीका विषयमा छलफल गरिरहेका छौं छलफलमा हुनुहुन्छ कृषि वैज्ञानिक मदन राई उहाँसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। कार्यक्रममा आज हामी कृषि र शिक्षाको अहिलेको अवस्था, सरकारले ल्याएको बजेट कार्यान्वयनका चुनौतीका विषयमा छलफल गरिरहेका छौं। विश्राम अघिको कुराकानीमा हामीले कृषि र शिक्षाको अहिलेको अवस्थाका विषयमा छलफल गर्यौं। अब हामी सरकारले ल्याएको बजेट कार्यान्वयनका चुनौतीका विषयमा छलफल गर्दैछौ। छलफलमा हुनुहुन्छ कृषि विज्ञ मदन राई, तपाईँलाई कार्यक्रममा फेरि स्वागत छ।
हस् धन्यवाद।
अब मैले यो अहिले ल्याएको बजेट चाहिँ सरकारले आफ्नो ढंगले त महत्वाकांक्षी भनेको छ, विज्ञले ल्याएको बजेट भनिन्छ, यो कार्यान्वयन गर्न चुनौती के देख्नुहुन्छ तपाईँ चाहिँ
के गर्ने? के अरे, बजेट अथवा एउटा कार्यक्रम पो अथवा एउटा प्रोजेक्ट पो भनौँ न, कुनै पनि एउटा काम गर्नलाई एउटा कल्पना पो विज्ञले गर्छ, काम त सबैले गर्ने हो। यो विज्ञ हाम्रो युवराज खतिवडाजीले कल्पना गर्नुभयो, उहाँले जानेको भन्नुभयो, त्यसलाई काममा लगाउने त नेपाली जनता हो नि, होइन त? के कसो भन्नुहोस् त, कर्मचारी हो बेमान छन्, प्रहरी हो महाबेमान छन्, सेना हो बेमान छ, त्यसमा ठेकदार त महा ठग छन् बेमान हो, त्यसपछि को जनता हो बेमान छन्, नेताहरूको त कुरै छोडिदिनु, जम्मै समग्रमा देशको जनतै बेमान छ भने
राजी सबै त बेमान, सबैलाई एउटै टोकरीमा राखेर हेर्न त मिल्दैन नि। प्रहरीभित्र पनि केही राम्रा छन्, सरकारभित्र पनि केही राम्रा छन्, तपाईँको अरू कर्मचारीभित्र पनि राम्रा छन्, केही नागरिक पनि त राम्रा छन्। त्यसैले समग्रमा चुनौती त छ नै, सरकारले अहिले फेरि केही गलत गर्ने ठेकेदारलाई पक्राउ गरेर कारवाही पनि गर्न थालेको छ, संकेत त देखिन्छ, तर यसलाई एकदमै कडा ढंगले कार्यान्वयन गर्न सरकारले कस्तो नीति चाहिँ अपनाउनु पर्ला? यो शिक्षाको क्षेत्रमा, उद्योगको क्षेत्रमा, व्यापारको क्षेत्रमा के चाहिँ गर्नु पर्ला? सरकारले कडा नीति नियम के ल्याउनु पर्ला?
मैले भने नि, अपवाद त जहाँ पनि हुन्छ नि, 20% जति अपवाद त, मैले भने प्रहरीमा असल भन्दा असल मान्छे पनि छन्, सेनामा छ, किसानमा नभएको होइन, समग्रमा त त्यहाँनिर किसानमा त अझै राम्रै होला, तर बहुमत 70-80-90% चाहिँ बेमान छौं हामी, म पनि बेमान हो, समस्या त यहाँ पर्यो नि।
सधैँ बेइमान भनेर यो हामी बसेर खाने अवस्था पनि छैन, पुग्दैन नि त्यसले, त्यसैले सुधारका पाटोमा पनि हामी जान पर्ला, सुधारमा पनि अगाडि बढ्नु पर्ला।
मैले भनिहालेँ नि, म त 20 वर्ष, कम्तीमा 20 वर्ष हो आफ्नो पैसा खर्च गरेर यो बेइमानीहरूलाई चाहिँ अब इमानी बनाउनु पर्यो भनेर लागेको, शिक्षा स्कूल खोलेर अब यो के अरे के भन्छ इमानदार नागरिक उत्पादन गर्नेको शिक्षालय नै हो गर्नु भनेको, शिक्षालय
सरकारले अहिले जुन बजेट शिक्षामा झन्डै 1,34,00,000,000,000 बजेट ल्याएको छ, यो यो बजेटको आकार बढाउनु पर्थ्यो, या अहिले यही बजेटले गरेका गर्न खोजेका कामहरूमा स्पष्ट नीति र कार्यक्रम ल्याउनु पर्थ्यो?
यो बजेट त वाइहात हो, 20 अरब भन्दा बढी एक पैसा पनि लाग्दैन, त्यो 20 अरब पनि लाग्दैन, त्यत्रो खर्चै लाग्दैन।
तर धेरै शिक्षाविदहरूले चाहिँ यो बजेटै पुगेन भन्छन् शिक्षामा, त्यही भएर
शिक्षा, यहाँ शिक्षाविद को छ? जम्मै किताब घोक्ने, किताब पढ्ने र अमेरिका र युरोपको नकल गर्ने बाहेक कोही छ? कपी पेस्ट त हो नि, उल्था गर्दा संस्कृतमा गर्छन्, कसैले बुझ्दैन। त्यही विद्हरू म त चुनौती दिन्छु सबै विद्हरूलाई, म पनि विद नै हो, 3 किलो सर्टिफिकेट छ, म त चुनौती दिन्छु यही रेडियो मार्फत, मसँग आओस् न, 20 अरब पनि चाहिँदैन। अहिलेको यो सरकारी शिक्षकलाई खारेज गर्नलाई चाहिँ बरु 1 अरब खर्च गरे हुन्छ, यिनीहरूलाई डङ डुङ खेद्ने, त्यसपछि जम्म अलिक इन्टेलिजेन्ट मान्छेले ल बाबु तिमीले कति पैसा चाहन्छौ, यहाँ यहाँ सिक्नु आऊ, सिकाऊ, नयाँ खालको तपाईँको शिक्षा त्यही मान्छे नै हुन्छ। तपाईँ स्कुल खोल्नुहोस्, तपाईँलाई पेन्सन पनि दिँदैन, तपाईँलाई चाहिँ संगठन पनि दिँदैन, तपाईँलाई चाहिँ तलब पनि दिँदैन, आफै तलब हामी विद्यार्थीलाई दिन्छौँ, विद्यार्थी केन्द्रित शिक्षा होस्, त्यसमा भाउचर दियोस् न, ठिक छ, दिन्छ 1 अरब पैसा खर्च गर्ने विद्यार्थीले दिनु पऱ्यो क्या, त्यो शिक्षकको तलब होइन। शिक्षकलाई अहिले जो जोले स्कुलमा शिक्षामा जान चाहन्छ, स्कुल खोल, स्वीकृति जसलाई पनि हुन्छ, 15 खोला, 20 खोला, एउटा गाउँमा एउटा घरमा 50 खोला, स्वीकृतिको समस्या छैन।
तर यही स्वीकृति बढी दिएर शिक्षामा यो निजीकरण हाबी भयो भन्छन्?
होइन होइन, त्यो गलत हो, पैसा चाहिँ तलब विद्यार्थीलाई होइन, के अरे तलब जति चाहिँ जम्मै अथवा त्यो जति छुटाइन्छ नि बजेट, एउटा विद्यार्थीलाई करिब करिब 25,000 पर्ला, 20-25,000 अहिले बजेटको हिसाबले हेर्दाखेरि, 90 लाख अथवा करिब 89 लाखको हिसाबले तपाईँ कति आफ्नो के अरे ढिकुटीबाट खर्च गर्न सक्नुहुन्छ, 10,000, 20,000, 15,000, त्यो सबै विद्यार्थीलाई भन्नुहोस् न त, यो एउटा विद्यार्थीले यति पैसा दिइनेछ यसपालि, त्यो कहाँ पर्छ, काठमाडौँ पर्छ कि बनारस पर्छ कि अथवा देशभित्र पढ्नु पर्यो भन्नु पर्यो, मेची पढ्छ कि महाकाली पढ्छ कि काठमाडौँ पढ्छ जहाँसुकै पढोस् विनोद चौधरीको छोरा नहोस् या गेटीकोटकोलाई होस् बराबरी रूपमा त्यो बच्चा भनेको सरकारको दायित्व हो उसले चाहिँ देओस् शिक्षक दायित्व होइन र सबैलाई फ्री गरिदिने जसले स्कुल खोल्नुहुन्छ खोल्नुहोस् निजी हो सबै सर स्कुल चाहिँ के भन्छ सबै चाहिँ त्यो सरकारको अधीनमा हुन्छ सरकारको नीति नियम अनुसार चल्नुपर्छ तर त्यो चाहिँ के भन्छ मापदण्डहरू यो बनाएको हुन्छ तपाईँ प्रतिस्पर्धा गर्नुहोस् विद्यार्थी सुन्नुहोस् विद्यार्थी आयो भने तपाईँको स्कुल चल्यो धनी हुनुहोस् विद्यार्थी आएन भने तपाईँको स्कुल रहनेछ भन्ने कुरो आफै खारेज हुन्छ
अहिले त्यही त भइरहेछ अहिले जम्मै सरकारी विद्यालय सुक्दै गएका छन् निजी विद्यालय फर्स्ट आउँदै गएका छन् सरकारले त्यसैलाई फेरि प्रायोरिटी दिएको छ त्यसैले गर्दा त अहिले शिक्षा नीति ध्वस्त भयो भन्छन् धेरैले
निजीलाई कहाँ प्रायोरिटी दिएछ
अझ काठमाडौँभरिमा त सबै निजीकै त बोलवाला छ नि
त्यो त अभिभावकको गल्ती हो निजी स्कुलमा त ट्याक्स हाल्छ सरकारले यहाँ गिटी कुट्नेले ट्याक्स तिर्छ सरकारी स्कुलमा 20,000 पर्छ सरकारी स्कुलको विद्यार्थीलाई 25,000 पर्छ एउटा सरकारले 25,000 खर्च गर्दैछ एउटा सरकारी स्कुलमा पढ्ने विद्यार्थीलाई निजी स्कुलमा एक पैसा पनि छैन 20,00,000 विद्यार्थीले एक पैसा पनि तिर्दैन जबकि सबभन्दा बढी ट्याक्स तिर्ने त्यही 20,00,000 मान्छे हो उल्टो छ सबै उल्टो छ निजी स्कुलमा पढ्नेलाई पनि त्यही 20,000 बराबर दिनु पर्यो नि त सरकारीमा पढ्यो त्यो जुन केही बुझ्दै बुझ्दैन केही जान्दै जान्दैन सरकारी स्कुलमा पढेर त्यो एउटा चाहिँ चुत्थो के अरे सरकारी स्कुलको शिक्षकको चाहिँ त्यो बाख्रा के अरे थुनुवा बन्धुवा बाख्रा हो र अनि त्यो दुना गाई हो र मैले तपाईँले कुरो बुझ्नु भएको छैन बुझ्नु सोचेर हेर्नुहोस् म त सारा कुरा 75 जिल्लामा घुमेर अहिले 10 वर्षदेखि करिकुलम र पाठ्य पुस्तक अध्ययन गरेपछि त्यो बुझ्दै नबुझ्ने पाठ्यक्रम पढाएर चाहिँदै नचा के अरे पाठ्य पुस्तक पढाएर पाठ्यक्रममा त्यति ठुलो गल्ती छैन सूची हो त्यो ठिक ठिकै छ तर पाठ्य पुस्तक नलायक छ केही बुझिँदैन सरकारले अब निजी स्कुलमा पढाऊ भनेर प्राथमिकता दिएछ र 4% ट्याक्स तिर्नुपर्छ सर के अरे निजी स्कुलले त्यो विद्यार्थी जो सरकारी स्कुलमा जान्छ उसले त ट्याक्स तिर्नुपर्छ त्यस कारणले यो सरकारको प्राथमिकता गलत हो त्यो त्यस्तो छैन
मदन राईजी अब यो अवस्था हेर्ने हो भने त समग्रमा सरकारले यो अहिलेको जुन समस्या नागरिकले दैनन्दिन भोगिरहेको समस्या छ नि यसको समाधानका लागि त सरकारले स्पष्ट नीति र कार्यक्रम ल्याउनु पर्थ्यो जो अहिले ल्याएको छ त्यो पर्याप्त छैन भनिन्छ गर्न चाहिँ के गर्नु पर्ला त अब
होइन जाने पो गर्नु मैले भने नि पहिला कुरा त यो सिन्डिकेट खारेज गर्नुपर्छ सरकारी शिक्षक संगठन र संगठन संघहरू दलको सदस्यता हटाउनुपर्छ
त्यसो भने सरकारले अहिले ल्याएको बजेटमा सबैभन्दा पहिले काम चाहिँ जति पनि संगठन छन् विभिन्न खास गरी यो ट्रेड युनियन संगठन यी खारेज गर्नुपर्छ यो बिना सम्भवै छैन बजेट कारण हो
यसैले हो देशलाई खाल्डोमा पुर्याएको सम्पूर्ण रूपमा अर्थतन्त्र ध्वस्त गर्ने यही शिक्षक संगठनहरू हो कर्मचारी संगठन हो यसबाट त मै मन्त्री के प्रधानमन्त्रीको बाउ बासै भए पनि केही राजाको बाउ के चलेन बासाको केही चलेन भने केही पनि हुँदैन जबसम्म तपाईँले यस्तो किसिमले उसको शिक्षकको काम त विद्यार्थीलाई एकदमै योग्य बनाउने होइन र उसको के अरे उसको नाममा चाहिँ आफूले पार्टीको संगठनमा काम गर्ने स्कुल नजाने स्कुललाई फोहोर टोयलेट भन्दा पनि फोहोर बनाउने एक उसले केही बुझेको छैन उसले जान्यो जानेर त्यसको मतलब नगर्ने विद्यार्थीको केन्द्रबिन्दु विद्यार्थी होइन र केन्द्रबिन्दु स्कुलको शिक्षकको तर छ त अहिले समस्या त्यहाँनिर हो
हामी शिक्षामा मात्र बढी केन्द्रित भयौँ शिक्षामा त समस्या छँदै
यो शिक्षा कृषि हेर्नुहोस् म भन्छु शिक्षाको सुधार नभएकन न कृषि हुन्छ न उद्योग हुन्छ न व्यापार हुन्छ न सेवा हुन्छ अर्थतन्त्र जिरो हुन्छ शिक्षा सुधार भएन भने मेरो निर्ख्योल छ जुन देशमा शिक्षा गलत छ त्यो देशको अर्थतन्त्र कहिले पनि राम्रो हुँदैन र त्यो देशको नागरिकले विदेश पलायन हुनै पर्छ त्यो देशको नागरिकले दुःख पाउनै पर्छ नेपालले त अहिलेको यदि किताब पढाउने शिक्षकलाई नेतागिरी गराउने र चाहिँ पुरा के भन्छ र यो निजी स्कुलले चाहिँ मालिकहरूले जे मनपरी गर्ने भयो भने नेपालको भविष्य पटक्कै छँदै छैन म तपाईँलाई टिटेर भन्न चाहन्छु मलाई बरु के भन्छ मृत्युदण्ड दियोस् म त किनभने मैले आफैले भोगेको छु के अरे थुप्रो स्कुल खडा गरेँ कलेजहरू खडा गरेँ चलाएर हेरेँ निजी स्कुल प्राइभेट सरकारी स्कुल सबै हेरेँ हेरेपछि थाहा भयो कि ठूलो भ्रम छ जबसम्म यो सुधार हुँदैन कृषि त कसैले नगरे पनि हुन्छ उद्योग चलाउनु त त्यहाँभन्दा काम गर्ने मजदुर को छ जम्मै राजनीतिक पार्टीहरूले चाहिँ मालिक ठग भनेको छ एउटा पार्टीले अर्को पार्टीले चाहिँ मजदुरलाई ठग भनेको छ एक अर्कालाई ठगेर मिल्छ र दुइटै नमिलिकन मजदुर र उद्योगपति नमिलिकन चाहिँ उत्पादन हुन्छ त उद्योगको उद्योग चल्छ के पनि हुन्छ
बजेट सरकारले ल्याएको जम्मै कार्यकर्ता पालनलाई मात्रै भयो नागरिकले प्रत्यक्ष रूपमा अनुभूत गर्ने गरी
यो बजेटको मैले देखेको चाहिँ यो बजेट भनेको एउटा हिसाब हो के भन्छ पैसाको हिसाब हो होइन, बजेट भनेको वार्षिक पैसाको हिसाब हो। त्यो पैसा कसले कमाएको भन्दाखेरि यहाँ नेपालको नपढेको किसानहरूले उब्जाएको के अरे काम गरे बापत कमाएको, र विदेशमा गुड सोहोर्ने मजदुरी गर्ने भारी बोक्ने मजदुर नेपाली मजदुरले कमाएर ल्याएको
रेमिटेन्स
चाहिँ थियो। त्यसको चाहिँ वार्षिक हिसाब हो। र त्यो मस्ती गर्ने को भन्दाखेरि दलका के अरे मान्छेहरू, दलका मान्छे भनेपछि जनता पनि हुन सक्छ।
अब तपाईँ पनि आफै लामो समयदेखि यो कृषिका क्षेत्रमा, यो शिक्षाको क्षेत्रमा अध्ययनरत हुनुहुन्छ, अनुसन्धानरत हुनुहुन्छ, लामो अनुभव छ। अब गर्न चाहिँ के गर्नु पर्ला? सुधार्ने त तपाईँ हामीले होला, के गर्न पर्ला त त्यसो?
मान्छे नसुधारिकन केही पनि सुध्रिनेवाला छैन।
सुधार्ने सुधार्ने चाहिँ
घर सुध्रिन्छ, न सड़क सुध्रिन्छ, न छिमेक सुध्रिन्छ, न देश सुध्रिन्छ। मान्छे सुधार्नु पर्यो। मान्छे सुधार्नुको लागि चाहिँ शिक्षा सुधार्नु पर्छ। शिक्षामा जीवन र जगत सिकाउनु पर्यो। हामीले मसँग तपाईँको यस रेडियोमा त छोटो समय छ, तपाईँ आउनुहोस् न मेरो स्कुलमा हेर्नलाई। हामीले 12 शिक्षा दिन्छौँ, अर्थतन्त्र शिक्षा सिकाउँछौँ। हामी यो जलवायु परिवर्तन, प्रदूषण र यो गरिबी, यसको बारेमा सबै योसँग जोडेर संसारको तहमा हेर्ने भने जलवायु परिवर्तन, प्रदूषण र गरिबी जोड्नुपर्छ। राष्ट्रिय तहमा के अरे गर्ने भने अर्थतन्त्र, त्यसमा कृषि, उद्योग, व्यापार र सेवा क्षेत्र जोड्नुपर्छ। त्यसपछि 12 शिक्षा, जीवन र जगतको, यति कुरा जोडेर शिक्षा दियो। हामीले जुन पाइलट स्किलमा 10 वर्ष बहुत सफल भएको छौँ, त्यसलाई देशव्यापी रूपमा विस्तार गरिदिने हो भने कसैले पनि यो यत्रो 1 खरबै पैसा चाहिँदैन, 20 अरब भन्दा पनि बढी चाहिँदै चाहिँदैन। सबै जनताले आफै, त्यहाँ विद्यार्थीले आफै कमाउँछ नि। र बच्चाहरूलाई श्रम सिकाउनु पर्यो, श्रम शोषण गर्नु हुँदैन। तर श्रम नसिकाइकन, श्रम नगरिकन चाहिँ अर्थतन्त्र कामै लाग्दैन, कुनै हालतले हुँदै हुँदैन। न प्रहरी काम लाग्छ, ऊ त बसी खाने हो, न कर्मचारी काम गर्छ, ऊ त लुटी खाने हो, न नेता काम लाग्छ, ऊ त झन् ठगी खाने हो, न किसान काम लाग्छ, उसले चाहिँ झन् ठगी खान्छ। यो कुनै तहमा हुँदैन, शिक्षा नै हो। र अब कृषिको कुरा गर्नुभयो, कृषिको कुरा गर्दाखेरि भूमिमा हुने हो कृषि। अहिलेको 75 रोपनीमा कृषि गरेर तपाईँको उत्पादन हुनेवाला छैन। 4 बिघा 10 बिघामा खेती गरेर तपाईँले यन्त्रीकरण गर्न सक्नुहुन्न। चक्लाबन्दी खोइ नीति नै आएन। मैले भने म चाहिँ यो सरकारमा भएदेखि अब हदबन्दी त सकियो, अब जति राख राख तर खेती गर्नुपर्छ। खेती हो भूमिको जुन छ नि, उनीहरूले उनीहरू त त्यो त भनिहाल छ होइन, भूमिको उपयोग भूपयोगको लागि नीति ल्याइनेछ। नीति कहिले ल्याउँछ? नीति अहिलेदेखि ल्याएको होइन, गलत भइरहेछ। अहिले त्यो कम्युनिस्टको नीति त जसको जोत उसको पोत भन्छ, त्यो त सबै अब जसले जसको जसले गाडी चलाउँछ उसैको गाडी, जो अफिसमा बस्छ खरदारको अफिस, ड्राइभरको गाडी, के भन्छ जोत्नेको जमिन भएपछि त संसार त केही पनि रहेन रहन्छ त। मैले भने जोत्नेलाई होइन, जोताउनेलाई जमिन दिनुपर्छ अब। तर त्यो जमिनमा गर्यो भने अनुदान दिने, उत्पादन गर्यो भने अनुदान दिने, गरेन भने ट्याक्स लगाउने। तपाईँले 1 बिघा जमिन तपाईँको बाँझो देखियो, त्यसको ट्याक्स तपाईँले चाहिँ त्यो बाँझो जमिनको कति हुन्छ बिघाको? 5,000, 10,000, 1,000, 2,000 कति छ? तपाईँले 1 बिघा खेती गर्नुभएको छ, यसमा कति लाग्यो तपाईँको? ल हामी यति अनुदान दिन्छु भनेर 5,000, 10,000 बिघाको दिनु पर्यो। त्यसरी पो नीति हुन्छ। र तपाईँले कति 1,000 बिघामा गर्नुहुन्छ, लो गर्नुहोस्। कति को रोजगारी कति दिनुहुन्छ? मेरो 1,000 बिघामा 500 अथवा 50 रोजगारी दिन्छु, स्याबास। कति उत्पादन गर्नुपर्छ? ए तपाईँलाई यसमा विशेष अनुदान हुन्छ, पुरस्कार हुन्छ, यन्त्रमा हुन्छ, खेती बिउबिजनमा हुन्छ, सिँचाइमा राम्रो सेवा दिन्छ, सबै थुप्रो क्षेत्र छ नि। तर 50 रोपनीमा चाहिँ हदबन्दी त्यहाँभन्दा गर्लास् भनेर 70 रोपनी दिने, 70 रोपनी त के गर्नु? केही पनि हुँदैन। तपाईँ 4 बिघा भन्नुहुन्छ अथवा 10 बिघा म्याक्सिमम राख्दाखेरि 10 बिघामा के गर्ने? एउटा ट्र्याक्टरले काम पुग्दैन। तपाईँ एउटा त्यहाँ गर्न लाग्यो, लागत खर्च लाग्छ तपाईँको 1,00,000 रुपियाँ, आमदानी भयो 70,000, कसरी हुन्छ? मिल्दैन। त्यस कारणले सबै भूपयोग त हुनै पर्छ।
के हदसम्म त्यो नीति पनि ल्याएको छ सरकारले?
छैन छैन छैन, होइन, त्यो भनेको छ, अस्पष्ट छ, र चाहिँ त्यो खालि मुखको लागि चाहिँ के अरे लागू गर्ने अवस्थामा छैन। वास्तवमा सुरुमै हुनु पर्यो। मैले त जहिले पनि भनेको थिएँ, मेरो पार्टी म नयाँ शक्तिमा हुँदाखेरि मैले त भने जमिन के अरे खेती जमिनमा, बस्ती आकाशमा, जहाँ बस्ती बस्छ सहर भनेको त्यो चाहिँ माथि आकाशतिर जानु पर्यो, 20, 25, 50 तला जानु पर्यो। जसले जमिनमा घर बनाउँछ उसलाई ट्याक्स तिराउनु पर्यो, साफी गराउनु पर्यो। त्यसपछि जमिनमा घरै बन्दैन नि। अहिले त त्यो छैन, जम्मै मलिलो जमिन जति जम्मै घर बनाएर सके, अब कसरी गर्ने? त्यो कसैले नीति ल्याए त हदबन्दी तोड्नुपर्छ पहिल्यै भनेर उहिलेदेखि भन्दै आएको। मैले प्रधानमन्त्रीलाई लेखेर दिएको छु, के अरे मुख्यमन्त्रीहरूलाई लेखेर दिएको छु, सबै मन्त्रीहरूलाई के अरे लेखेर पनि दिन्छु, सञ्जालमा पनि प्रशस्त भनिरहेको छ, सुन्ने कसले? होइन, मैले यत्रो वैकल्पिक शिक्षा लागू गरेका छु यहाँनिर सम्पूर्ण रूपमा अर्थतन्त्रको लागि कृषि अर्ग्यानिक कृषि पर्यटन सम्भव छ यसरी मैले मुस्तामा गरेर देखाएको छु, उदाहरणहरू छ भने गर्ने कसले न सोध्छन् न लागू गर्छन्, केही केही शब्दहरू चोरेर हाल्छन् तर त्यो लागू भए पो, किन सक्दैन नि गर्नु।
यो महत्वपूर्ण समयका लागि र यो बजेटका विषयमा आफ्नो राय दिनुभयो यसका लागि धेरै धन्यवाद।
अलिक कुरा चाहिँ खरो भयो तर यथार्थ त्यही हो, मेरो मर्ने बेलामा त्यो झुटो बोलेर किन मर्ने, सत्य चाहिँ यही हो। र कसै अब श्रोताहरूलाई चाहिँ चित्त दुखेमा अथवा नेताहरूलाई चाहिँ अलिकति र शिक्षकहरूलाई विशेष गरेर कर्मचारीहरूलाई दुःख लागेमा, म पनि हिजो कर्मचारी नै हो शिक्षक पनि हो, दुःख नमान्नु होला, तपाईँलाई भनेको होइन। हामी सबैको प्रवृत्ति र हाम्रो दुर्दशा अहिलेको चाहिँ यो सबभन्दा दुर्भाग्यवश संसारको सबैभन्दा गरिब तन्नम मागेर खाने देशको नागरिक भएको हुनाले चित्त दुखेर आउँछ, यसो नहोस् भनेर मात्रै भनेको, तपाईँहरूलाई कसैलाई गाली गलोज बेइज्जती गर्नु खोजेको होइन, सम्मानै छ। तर हामी आफै सच्चिनौ भने नेपाल सच्चिनेवाला छैन, सप्रिनेवाला छैन र हामीले कुनै राम्रो हुनेवाला छैन। यति भन्दै मेरो नमस्कार।
उहाँ हुनुहुन्थ्यो नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य तथा कृषि विज्ञ मदन राई। कृषि र शिक्षाको अहिलेको अवस्था तथा सरकारले ल्याएको बजेट कार्यान्वयनका चुनौतीका विषयमा छलफल गर्दै उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय सकिने लागेको छ। भोलि बिहान 8:20 बजे फरक विषयका साथ फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रम बदलिदो नेपालबाट भने प्राविधिक साथी संघर्ष विष्टसँगै म विष्णु विश्वकर्मा पनि विदा हुन्छु। नमस्कार।